بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ قلنا للملائكة اسجدوا لآدم فسجدوا إلا إبليس أبى واستكبر وكان من الكافرين. اور یاد کرو اس وقت کو جب ہم نے فرشتوں سے کہا، فرشتوں کو حکم دیا کہ اس آدم کو سجدہ کرو، تو انہوں نے سجدہ کیا مگر ابلیس نے نہیں کیا، اس نے انکار کیا اور متکبر بنا رہا، وہ کافروں میں سے تھا. اس لیے آیات میں تعالیٰ نے ایک واقعے کے ضمن میں آدم علیہ السلام کی اور نوع بشر کی فرشتوں پر علمی برتری اور فوقیت کو بیان فرمایا تھا. اسی برتری کا اظہار ایک اور معاملے کے اندر بھی فرما کر واقعے کی شکل میں اس کی تصدیق کرنا چاہتے ہیں کہ بنی آدم اور ان کی اولاد یہ فرشتوں سے اور دوسری مخلوق سے افضل ہیں، یہ افضل ترین خلائق ہیں. اس کا ثبوت علمی انداز سے فرشتوں کے سامنے دیا گیا تھا. پھر اس کے بعد ایک واقعے کے ذریعے سے جس کا ان آیتوں کے اندر بیان ہوا، اسی برتری کو ثابت کیا جا رہا، پکا کیا جا رہا. چنانچہ اللہ تعالیٰ نے ان کی برتری کو پختہ طور پر ثابت کرنے کے واسطے حکم دیا کہ اے فرشتو، سب کے سب تم سجدہ کرو آدم کو. رب تعالیٰ فرماتے ہیں کہ سب نے سجدہ کیا، ابلیس نے نہیں کیا، اس نے تکبر کیا، اس نے انکار کیا اور وہ تھا ہی کافروں میں سے. اس واقعے کے اندر اور اس آیت کے اندر کئی چیزیں غور طلب ہیں. پہلے تو یہ کہ حق تعالیٰ فرما رہے ہیں ہم نے فرشتوں کو حکم دیا، پھر آگے فرماتے ہیں کہ ابلیس نے سجدہ نہیں کیا اور اس وجہ سے پھر اس کو اس کے اس بدعملی کی سزا بھی ملی. تو ابلیس کو سجدے کا حکم تھا یا نہیں تھا، اس کو سمجھنے کے واسطے ایک قرآن کریم کا جو انداز ہے اس پہ نظر ڈالنے کی ضرورت ہے. حکم دینا ہوتا ہے مردوں کو، عورتوں کو، سب کو، تو وہاں قرآن کریم سب کے سب کو الگ الگ حکم نہیں دیتا کہ مردوں تم ایسا کام کرو، عورتوں تم ایسا کام کرو، بلکہ جو افضل ترین وہ صنف ہے اس کو مخاطب کرتا ہے اور اس کے ضمن میں جو اس سے مفضول یا اس سے کمتر ہے وہ خود بخود اس حکم کا مخاطب بن جاتی ہے. اہم اہم کاموں کے لیے بعض دفعہ قرآن کریم کے اندر الگ الگ لوگوں کو، الگ الگ طبقوں کو مخاطب کیا گیا. مردوں کو الگ سے حکم ہوا اقیم الصلاۃ، مردوں والا صیغہ، عورتوں کا اقیم الصلاۃ، عورتوں والا صیغہ، آتوا الزکاۃ، مردوں والا صیغہ، آتین الزکاۃ، عورتوں والا صیغہ. لیکن عام انداز قرآن کریم کا اور قرآن و حدیث کا یہ ہے کہ وہاں حکم دینا ہوتا ہے کئی صنفوں کو، کئی طبقوں کو، تو اس میں جو افضل ترین ہے اس کو مخاطب کیا جاتا ہے اور مفضول جو ہوتے ہیں وہ خود بخود اس حکم میں شامل ہو جاتے ہیں. جس وقت حق تعالیٰ نے سجدے کا حکم دیا تھا اس وقت فرشتے سب سے افضل تھے اور فرشتوں کے علاوہ جنات جانداروں میں موجود تھی اور اس کے علاوہ جتنی اور مخلوقات اللہ جانے وہاں پر تھی، سب کے سب اس حکم کے اندر شامل تھے. یہ بات کیسے سمجھی جا رہی کہ یہ حکم اس کو بھی شامل تھا؟ یہ خود قرآن کریم کی دوسری آیتوں سے ثابت ہے. اللہ تعالیٰ نے جب ابلیس سے سوال کیا اس کے انکار کرنے پر کہ تو نے سجدہ نہیں کیا، تو ایک جگہ یہ بھی لکھا، یہ بھی ہے قرآن کریم کے اندر، یا ابلیس ما منعک الا تسجد اذ امرتک، جب میں حکم دیا تھا تجھ کو تو تجھے سجدہ کرنے سے کیا چیز مانے ہوئی. اور ایک اور چیز غور کرنے کی ہے، کہنے والے بعض یوں کہہ دیتے ہیں کہ ابلیس کو تھا ہی نہیں حکم، اور یہ کہنے والے پھر یہ کہہ کے خود ابلیس بن جاتے ہیں. ان کو سوچنا چاہیے خود ابلیس نے اللہ کو یہ جواب نہیں دیا کہ آپ نے مجھے حکم ہی کہاں دیا تھا. खुद इबलीस ने यह जवाब अल्लाह को नहीं दिया कि आपने मुझे हुक्म ही कहाँ दिया था। उसने तो यह कहा कि मैं उसको सजदा नहीं करूंगा क्योंकि आपने मुझे आग से पैदा किया, आग ऊपर जाती, और जिसको सजदा करने के लिए बोल रहे हैं आदम, वो उस मिट्टी से पैदा हुआ, मिट्टी की सिफत है, उन्हें नीचे की तरफ जाती। ये जवाब दिया। अगर उसको हुक्म नहीं होता तो वो खुद कह देता, आप हुक्म फरमाते, आपके हुक्म फरमाने की देर थी, मैं सजदा कर देता। तो इसका मतलब ये हुआ, और कुरान करीम की आयत जब ये बता रही है बाद इज अमर थुक, मैंने तुझको हुक्म दिया है, तो अब क्लियर है कि ये हुक्म फरिश्ते सजदा करने का आदम अलैहिस्सलाम को, फरिश्तों को भी दिया गया था, और शैतान को इबलीस को भी दिया गया था, दूसरी सारी मखलूकात भी इसके अंदर शामिल थे। तो फिर अंदाज़े बयान ऐसा क्यों है? अब सवाल होगा कि जब सबको हुक्म था तो फिर कुलना लिल मलाइका क्यों है? ऐसा क्यों नहीं है कि सारे के सारे मखलूकात को हमने हुक्म दिया था, या मलाइका के साथ में वह इबलीस भी क्यों नहीं है? हमने हुक्म दिया था फरिश्तों को भी और इबलीस को भी। उसकी वजह वो पहले है जो बयान कर दी गई है कि जब कई तबकों को एक हुक्म देना होता है तो अफजल वाले को मुखातब करते हैं। फरिश्ते अफजल थे तो उनको मुखातब किया, मफजूल खुद ब खुद उस हुक्म में शरीक हो गया। दूसरी चीज इसके अंदर जो गौर तलब है वो ये कि आदम अलैहिस्सलाम को सजदे का हुक्म दिया गया। जाहिर सी बात है सजदा ये जो है, ये सजदा दो तरह का होता है, एक सजदा इबादत वाला और एक सजदा अजमत वाला। इबादत में और अजमत में जाहिर सी बात है ताजीम में थोड़ा सा फर्क है। ताजीम की आखिरी सरहद, आखिरी हद वो बन जाती है इबादत, और उससे बहुत पहले तक ताजीम के मरहले रहते हैं जो इबादत में शामिल नहीं होते। जैसे मिसाल के तौर पे कोई मेहमान आए तो आप उससे उठकर मिलते हैं, तो ये जो आपका उठना है ये क्या है? ये ताजीम है उसकी। ऐसे ही एक सजदा वो होता है जो अपने आप को बंदा और अल्लाह को अपना खालिक और हाकिम और मालिक समझ के जो किया जाता है, वो तो होता है इबादत वाला। और एक होता है ताजीम वाला सजदा करना, आप बड़े हैं हमारे, यानी अपनी ही जिन्स की लोग, अपनी ही जिन्स के किसी फर्द को सजदा करना पड़ रहा है या किसी मखलूक को सजदा करना पड़ रहा है। तो यहाँ ये चीज़ क्लियर होने की है वो ये कि जो सजदा है इबादत का एक सजदा, वो कभी किसी के लिए जायज न था, न है, न होगा। ये जो सजदा है ये सजदे ताजीमी है, सजदे इबादती नहीं होता, ये क्लियर होना चाहिए। फिर उसकी क्या हैसियत है सजदे ताजीमी? जब कुरान से साबित है फरिश्तों को इसका हुक्म हुआ, उन्होंने हज़रत आदम को किया, अल्लाह के फरमाने से किया, खुद अल्लाह ने हुक्म दिया, और न सिर्फ इस वाक़े के अंदर बल्कि यूसुफ अलैहिस्सलाम के वाक़े के अंदर भी उनके भाइयों ने उनको सजदा किया था, तो वो सब ये सजदा और वो सजदा दोनों के दोनों ताजीमी हैं। तो क्या वाकई इसकी शरीयत में इजाज़त है भी? शरीयत मुहम्मदी के अंदर इसकी इजाज़त नहीं है। सजदे ताजीमी शरीयत मुहम्मदी में हराम है। मकरूह, मकरूह तंजीही तहरीमी का किस्सा नहीं, हराम है। तो कुरान इसका हुक्म दे रहा है तो फिर इससे रोकने वाली चीज़ क्या है? वो दलील बताओ जिसकी वजह से फिर आप रोकते हैं। एक बात। दूसरे के जब आदम अलैहिस्सलाम को सजदा किया गया, उनकी बरतरी साबित हो गई, तो एक अपने से अजीम तर को सजदा करना जब एक बार साबित हो गया तो फिर उसके रोकने की वजह क्या बनी? तो एक है दलील क्या है, दूसरे एक है वजह क्या है। दलील तो यह है कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की अहादीस मुतवातिर, जिसके अंदर सजदे ताज़ीमी की ममानात आई है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर मैं किसी को सजदे की इजाज़त देता तो मैं बीवी को इजाज़त देता कि वो अपने खाविंद और शोहर को सजदा करे, खैरुल्लाह के अलावा किसी और को सजदे की इजाज़त देता तो वह बीवी को बोलता कि तुम्हारे ऊपर शोहर का इतना हक है, गोया वो तुम्हारा मजाजी खुदा है। इसके अंदर साफ तौर से मना कर दिया गया, अगर देता तो इसको देता, इसको भी नहीं है तो किसी को भी नहीं है। बाद सहाबा कराम शाम के अंदर गए, मदीने से बाहर दूसरे इलाकों में गए, वहां देखे कि वो बादशाहों के पास, उस जमाने के बड़ों के पास, उनके दरबारों के अंदर दरबारी बादशाहों को सजदा कर रहे हैं ताजीम के लिए। तो आकर के हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से कहने लगे, या रसूलल्लाह, वहाँ तो हमने देखा कि उनकी ऐसे ताज़ीम हो रही है, सजदे कर रहे हैं लोग, आप इस ताज़ीम के उनसे ज़्यादा मुस्तहिक हैं, वह आपको सजदा कर सकते? बोले, हरगिज़ नहीं। सबसे अफजल तरीन मखलूक हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम है, सबसे अशरफ तरीन है, सबसे आज़म तरीन है मखलूक के अंदर। شخصی طور پہ اگر دیکھا جائے تو حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا بیوی کو حکم دیتا شوہر کو سجدہ کرے، مجموعی طور پہ اگر دیکھا جائے تو کس کو اجازت ہو سکتی تھی، کس کے لیے سجدہ کرنے کی اجازت ہو سکتی تھی؟ حضرت پاک صلی اللہ علیہ وسلم کے لیے تعظیم ان کو بھی نہیں ہے. تو اب یہ سوال ہوتا ہے کہ قرآن تو اجازت دے رہا ہے اور تم انکار کر رہے ہو حدیث سے، جس چیز سے سجدہ تعظیمی کے ثبوت ہے وہ ہے قرآن، جس چیز سے تم سجدہ تعظیمی کی حرمت کو ثابت کر رہے ہو وہ ہے حدیث. قرآن کو چھوڑ کے حدیث کے پیچھے پڑ رہے ہو. اہل قرآن یہ بات کہہ سکتے ہیں. ذہن میں رکھنا چاہیے کہ حدیث کی کئی قسمیں ہیں. ایک قسم اس کی وہ ہے جو قرآن کے درجے کی قطعی ہے حکموں کو ثابت کرنے میں، جس کو حدیث متواتر بولتے ہیں. سجدہ تعظیمی کی حرمت جن حدیثوں سے ثابت ہے وہ حدیث متواتر کے ضمن میں آتی ہیں. الغرض احادیث متواترہ سے سجدہ تعظیمی کا حرام ہونا ثابت ہے. 10 صحابہ، اصول حدیث کی کتابوں میں لکھا ہوا ہے کہ 10 صحابہ اگر کسی حدیث کو روایت کریں تو وہ متواتر بنتی ہیں. ویسے تو تعریف متواتر کی یہ ہے کہ جس حدیث کو، جس بات کو ہر زمانے میں، ہر زمانے کے اندر اتنے لوگوں نے روایت اور بیان کیا ہو کہ اتنے لوگ سب مل کے ایک ساتھ جھوٹ نہیں بول سکتے. تو اس لیے صحابہ کے طبقے میں کتنے لوگوں کے بارے میں آپ یہ کہہ سکتے ہیں؟ ہر ایک کے بارے میں آپ کہہ سکتے ہیں، لیکن کوئی مجموعہ تو ہونا چاہیے جس پہ آپ اعتماد کر سکیں. ہر صحابی عادل ہے، کسی صحابی پہ شک کی گنجائش نہیں ہے، لیکن مجموعے کا اعتبار کر رہے ہیں تو کتنی تعداد ہونا. علماء نے لکھا کہ اگر 10 صحابی کسی کو روایت کریں نا تو طبقۂ صحابہ کے حد تک تو سمجھو کہ وہ متواتر ہے، اس کے بعد پھر دیکھیں گے کہ کتنا ہے. اس یہ جو روایت بیان کی گئی ہے اس کو 20 سے زائد صحابہ نے روایت کیا ہے، اس کے متواتر ہونے میں کیا شبہ ہو سکتا ہے؟ دوسری چیز یہ کہ اس کو منع کیوں کیا گیا. جیسا کہ امتوں کی تاریخ سے یہ بات ظاہر ہے کہ اولاً اس کی اجازت تھی اور اسی لیے پچھلی امتوں کے اندر سجدہ تعظیمی کا رواج تھا اور جائز تھا، اور اس کے واقعات کو قرآن و حدیث میں ذکر بھی کیا گیا. لیکن اسی سجدے کو ان لوگوں نے اس بڑے گناہ کا ذریعہ بنا لیا جس سے روکنے کے واسطے انبیاء کو اور کتابوں کو دنیا میں بھیجا گیا. اور شریعت اسلامی کی ایک خاصیت ہے، وہ کیا ہے؟ وہ یہ ہے کہ گناہ سے بھی روکتی ہے، گناہ کے اسباب سے بھی روکتی ہے. یہ شریعت اسلامی کا ایک خاص، قانون اسلامی کا ایک خاص سیٹ اپ ہے. یہ چیز سمجھنے کی ہے. دنیا کے اندر ہوتا کیا ہے؟ گناہ سے روکتے ہیں، گناہ کے اسباب سے نہیں روکتے. دنیا کے نظاموں میں یہ چیز نہیں ہے. شریعت اسلامی چونکہ ہر اعتبار سے جامع ہے، کامل ہے، اس کے بعد کوئی اور دین نہیں ہے، مذہب نہیں ہے، قانون نہیں ہے، نظام نہیں ہے آنے والا، اس لیے اب تعالیٰ نے اس کے اندر ایسی جامعیت رکھی ہے کہ گناہ سے تو روکا ہی ہے، گناہ کے اسباب سے بھی روکا، یعنی گناہ کی طرف لے جانے والی چیزوں سے بھی روکا ہے. زنا حرام ہے تو نظر بد نظری بھی حرام ہے. بد نظری حرام کیوں ہے؟ بد نظری کیونکہ وہ مفضی الی الزنا ہے. زنا حرام ہے تو پھر ناجائز طریقے پہ چھونا، ناجائز طریقے پہ مقدمات زنا کو انجام دینا، یہ سب بھی حرام ہے. حالانکہ یہ اتنے بڑے گناہ نہیں ہیں، مگر یہ بھی حرام ہے. کیوں حرام ہے؟ کیونکہ یہ ساری چیزیں پھر لے جاتی اس کی طرف ہے. ایسے ہی شرک کا معاملہ ہے. شرک کے لیے تو اتنے دور دور تک کے دروازے بند کیے گئے ہیں شریعت کے اندر کہ اگر احادیث کا احاطہ کریں تو اس کی اہمیت کا اندازہ ہوتا ہے. فرمایا گیا غلام کو اپنے عبد مت بولا کرو، حالانکہ عربی میں عبد کا معنی غلام آتا ہے. کیوں؟ عبدیت سے پھر اس کی مملوکیت کی طرف، پھر اس کے تمہارے عابد، تمہاری عبادت کرنے کی طرف ذہن جا سکتا. اور اپنے آقا کو عربی میں رب بولا جا سکتا ہے، لیکن فرمایا گیا نہیں، رب نہیں بولنا ہے. کیوں؟ اس لیے کہ حالانکہ رب کا معنی ہے پالنے والا، اور غلام کے واسطے اس کا جو آقا ہوتا ہے، اس کا جو مالک ہوتا ہے، وہ مالک اس کے لیے پالنے والا ہے ہی، لیکن حکم دیا گیا نہیں، وہ بھی نہیں بولنا ہے. بہت ساری احادیث ہیں جس کے اندر طرح طرح سے روکا گیا ہے کہ سجدے کی طرف لے جانے، شرک کی طرف لے جانے والی چیزوں سے پورے طور پر، تصاویر کے ذریعے سے، تصویر سازی کے اندر، مجسمہ سازی کے اندر، ان سب چیزوں کے اندر شرک کی طرف لے جانے والی چیزیں ہونے کی وجہ سے ان سے روکا گیا. ایسے ہی معاملہ سجدہ تعظیمی کا ہے کہ یہ چیز بڑھتے 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 پھر سجدہ عبادت کی طرف لے جاتی ہے اور شرک کی طرف لے جاتی ہے، اس لیے یہ حرام ہے. इबलीस का फरिश्तों के अंदर एक मकाम था, उसको ताऊस उल मलाइका कहा जाता था। ताऊस का माना आता है मोर, जीनत के माना में है वो। ताऊस उल मलाइका, मलाइका का मतलब ये कि फरिश्तों की जीनत, फरिश्तों की रौनक जिससे है वो है इबलीस, ये उसका मकाम था। उसके बाद एकदम उसका ये मकाम हो गया कि अल्लाह ताला ने फरमाया निकल जा यहाँ से, उखरुज, निकल जा यहाँ से। और न सिर्फ निकल जा, फरमाया लानती अलैक, मेरी लानत तुझ पे है और कियामत के दिन तक है, ये फरमाया। तो बिल्कुल ही धुतकार दिया उसको और हुक्म दे दिया कि जब भी कोई पनाह की चीज़, पनाह तिलावत, कोई अच्छा काम करने जा रहे हो, आऊज़ बिल्लाह मिन शैतान रजीम पढ़ो, अल्लाह से पनाह मांगा करो, अल्लाह की पनाह शैतान मरदूद से मांगा करो। अब उसके साथ अशैतान के साथ उसकी सिफत लगा दी गई रजीम, मुस्तकिल क़ियामत तक के लिए मरदूद। ये मकाम उसका हो गया। ये क्यों हो गया? कुरान कहता है अबा वस्तकबर, अल्लाह के हुक्म का मुकाबला करने से। एक होती है अल्लाह के हुक्म को अमली तौर पे अंजाम नहीं देना। एक है अल्लाह ने हुक्म दिया नमाज पढ़ो तो अमली तौर पे कोताही होगी, लेकिन समझ रहे कि अल्लाह को हक है हमें हुक्म देने का और हम पर नमाज फ़र्ज़ है। ज़कात दो, समझ रहे हैं कि ज़कात देना फ़र्ज़ है, अल्लाह का हम पर हक है, अल्लाह का ये हुक्म हमारी तरफ मुतवज्जे हुआ है, लेकिन अमली तौर पे कोई कोताही कर रहा है। ये उतनी बड़ी गलती नहीं है जितना ये है कि क्यों दूं ज़कात, क्यों पढ़ूं नमाज, क्यों करूं हज, मैं नहीं करता, आपको क्या हक है मुझे बोलने का। इस किस्म की जो ज़हनियत है ये बड़ी ख़तरनाक चीज़ है। शैतान ने इसी ज़हनियत का मुजाहरा किया था अल्लाह के सामने। उसका जो कुफ्र था उसको कुरान ने वकाना मिनल काफिरीन, काफिर कहा, हालांकि उसने एक हुक्म माने से इनकार किया था। आज तो सारे 95%, 95% से ज़ायद 98% मुसलमान अल्लाह का हुक्म तोड़ते हैं, तो फिर वो काफिर हैं क्या? नहीं है। इबलीस एक हुक्म मान के जो है फिर काफिर क्यों बन गया? वजह वही है, एक तरफ है अमली कुफर, अमली नाफरमानी, और एक तरफ है जहन जहनीयत वाली, और एक तरफ है एतकादी, अकीदे वाली नाफरमानी। उसने जो है यही कहा था कि मैं सजदा नहीं करूंगा, मैं क्यों करूं, आपका हुक्म देखो ऐसा है कि जिसे माना नहीं जा सकता, ये मतलब था उसका। आपने जो मुझे हुक्म दिया ना वो तामील का लायक नहीं है, इसको ऐसे होना चाहिए, उल्टा होना चाहिए कि आदम मुझे सजदा करे, ये नहीं कि मैं आदम को सजदा करूं। तो इस जहनीयत पर फिर उसको ये सज़ा मिली है कि हमेशा के वास्ते उसको मरदूद करार दिया गया। अपनी अपने आमाल पे भरोसा इस वास्ते नहीं होना बोलते हैं, क्योंकि बसा औकात होता है ये कि किसी भी गुनाह की नहूसत से और उसके वबाल से अल्लाह ताला की तरफ से ताईद नहीं मिलती है, नेक कामों की तौफीक नहीं मिलती है, वो ताईद छीन ली जाती है, वो तौफीक छीन ली जाती है। हम करते हैं कभी किसी ज़माने में उसको असर कभी भी ज़ाहिर हो सकता है उसका। मिसाल के तौर पर नौजवानी में कोई एक गुनाह हो गया, उससे तौबा नहीं करे और उसकी तरफ जहन भी नहीं गया, उसकी सज़ा मिली भी नहीं, अब उसके बाद नेक जिंदगी शुरू कर दिए, अब अपनी नेकी पे इतरा रहे हैं या खुश हो रहे हैं या बहुत ज़्यादा हद से ज़्यादा उसके अंदर एतमाद बढ़ गया। बुढ़ापे के अंदर जवानी में की गई किया गया वो गुनाह और उसकी नहुसत अपना असर दिखा सकती है, और आदमी को अल्लाह की तौफीक से और उसके सीधे रास्ते से बिचला सकती है, उसको हटा सकती है। तो ये डरने की चीज़ होती है अगर उसने उसे तौबा नहीं की है, या तौबा की है लेकिन कबूल नहीं हुई है। तो इदा लम यकुम मिनल्लाहि आउनुन लिल फता फअव्वलु मा यजनी अलैहि इज्तिहादुहु, जब ऐसा होता है कि अल्लाह की तरफ से तौफीक छिन जाती है या ताईद हक उसको हासिल नहीं होती है, नुसरत अल्लाह की तरफ से नहीं आती है, तो फिर वो जो कोशिश करता है खुद उसकी कोशिश उसकी हलाकत का जरिया बनती है, हालांकि वो हलाक होने के वास्ते वो कोशिश नहीं कर रहा होता, हलाकत से बचने के लिए कर रहा होता है। ऊंट अगर किस्मत खराब हो तो ऊंट पे बैठे तो भी कुत्ता काट लेता है, बोल के जो बोलते हैं ना वो मतलब है इसका कि अव्वल मा यजनी अलैहि इज्तिहादु हो, तो वो जो कोशिश कर रहा होता है बचने के वास्ते, लेकिन नतीजा ये होता है कि फंस जाता है, बचने के बजाय मजीद फंस जाता है, ये होता है। तो ये डरने की चीज होती है कि शरीयत के अंदर हुक्म यह है कि तुमको दिल, दिमाग, जिस्म, जिस्म का हर उज्व, तुम्हें दी गई हर नियामत और हर सलाहियत अल्लाह के लिए सर्फ होना है। अब दिल दिमाग के का अल्लाह के लिए सर्फ होना क्या है कि एक तो अकीदा होना, अकीदा दुरुस्त होना, उन उन बातों पर यकीन और ईमान होना और तस्दीक होना जिन बातों की तस्दीक चाही गई, ईमान लाने का हुक्म हुआ। तो वकाना मिनल काफिरीन का जो जुमला है ये वकाना मिनल काफिरीन वाला जुमला और शैतान की जो सज़ा थी, ये दोनों चीज़ें ये आदमी को अपने अमल पर भरोसा करने से रोकती है, यानी ये चीज़ें इसमें इबरत का सामान है हमारे वास्ते। इसलिए शरीयत में हुक्म है. क्या हुक्म है? कि इबादत करना भी है और डरते रहना भी है. हुक्म भी पूरा करना है, फिर हुक्म पूरा करके भी डरते रहना है. सहाबा की सिफत कुरान करीम में यही आई है. कानू कलीलम मिन अल्लैली मा यहजउन, रात को कम सोते हैं. और कम सोते को कुरान करीम ने जिस बलागत से बयान किया, अगर कोई अरबी दा हो तो इस पे अशहश कर उठेगा. कानू फिले नाकिस, नक्स है इसमें. कलीलन किल्लत, खुद लफ्ज कमी को बता रहा. मिन अल्लैल, मिन तबईजिया, इसके अंदर भी कमी का मफहूम. मा यहजउन, मा के अंदर इबहाम, इबहाम में फिर किल्लत. यहजउन, यनामुन नहीं, हजा अलग है, नहीं नौम अलग है. कानू कलीलम मिन अल्लैली मा यहजउन, साहबा सोते हैं कैसा, उनकी नींद को नींद बोलना मुश्किल है, हजा है वो तो. फिर उसके बाद वबिल असहारी हुम यस्तगफिरून, जितना सोते हैं अरे गफलत हो गई, फिर उठ के फिर इस्तगफार शुरू हो गए. बाकी क्या करे, सोने से पहले क्या कर रहे थे और उठने के बाद क्या कर रहे, अल्लाह की बंदगी कर रहे, तो फिर इस्तगफार की क्या जरूरत है. लेकिन करते हैं वो, क्योंकि बंदगी की शान ही है, मुकर्रबीन की शान ही है, और मुकर्रब बनने के लिए करना यही पड़ता है. इसको सादे लफ्जों में ये कि मुसलमान को करना भी है अल्लाह का हुक्म पूरा, और फिर उसके साथ साथ डरना भी है. और मुसलमान हकीकी वही है. इसी को हदीस में फरमाया गया, अल ईमान बैन अल खौफ व रजा, के ईमान खौफ और रजा के बीच है. रजा क्या? कि हमने जो अल्लाह की तरफ से, अल्लाह की तौफीक से जो नेक अमल हमसे हुआ है, उम्मीद है वो कबूल होगा, हमारी मेहनत कामयाब होगी, अल्लाह कबूल फरमाएंगे, हम ठिकाने लगेगी हमारी मेहनत. और ये भी डरते रहना, हो सकता है कि कबूल ना हो. तो कबूल नहीं हुई तो क्या मतलब, नमाज पढ़े कबूल नहीं हुई यानी नहीं पढ़े, तो फिर नहीं पढ़ने की जो सज़ा है वो मिलेगी, वो वाली जी. अल्लाह पाक हम सबों को इस्तकामत दीन के ऊपर नसीब फरमाए, हुस्न खातिमा सबके लिए मुकद्दर फरमाए. सुभान अल्लाह.